महासञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा सञ्चार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2079 साल चैत 1 गते बुधबार, नेपाल सम्बत 1143, मार्च 15 तारिक सन् 2023।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने तयारी, प्रशासन सुधारका नाममा फेरि अर्को आयोग गठन हुँदै।
उपराष्ट्रपतिमा पुरुष उम्मेद्वार संविधानमाथिको बलमिच्याई भएको विज्ञको टिप्पणी, रामसहाय प्रसाद यादवलाई 6 दलको समर्थन, लोकसभा पनि सकारात्मक।
विभूषण भागभण्डाले सरकारको खर्च तेब्बर, सुनको परिमाण कटौती।
चीनले कोरोनाका कारण विदेशीमाथि लगाएको प्रतिबन्ध हटायो, आजदेखि भिसाका लागि आवेदन दिन सकिने।
र नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अल्बर्टो गैर व्यावसायिक खेल खेल्ने खेलाडी आफ्नो नजरमा नपर्ने।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने तयारीमा हुनुहुन्छ। राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिन लाग्नु भएको हो। राप्रपाले फागुन 13 र एमाले 15 गते सरकार छाडेका थिए। राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट 30 दिनभित्र अर्थात् चैत 13 गतेसम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले चैत 5 लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बताउनुभयो। नौदलीय गठबन्धनका शीर्ष नेताहरूबीच चैत 6 विश्वासको मत लिने बारेमा छलफल भइरहेको छ। औपचारिक रूपमा ठ्याक्कै मिति तय भएको छैन, तर 5 गते लगत्तै विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ, गजुरेलले भन्नुभयो। चैत 5 संसदको बैठक बोलाइएको छ। त्यस दिन संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ। संसद बैठक बस्नु अघि प्रतिनिधि सभाको विपक्षी बेन्चमा कुन दल बस्ने भन्ने अन्यल हटाउने विषयमा पनि नौदलीय गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका छन्। सरकार छाडेपछि एमाले विपक्षी बेन्चमा बस्ने निर्णय लिइसकेको छ भने सरकारमा सहभागी नहुन्जेल काङ्ग्रेसले पनि विपक्षी बेन्चमै बस्ने बताउँदै आएको छ। संसद बैठक बस्नुअघि काङ्ग्रेसबाट कम्तीमा 1 मन्त्री पठाएर भए पनि यसको निकास दिने विषयमा गठबन्धनमा छलफल भएको छ सरकारका एक मन्त्रीले भने। राष्ट्रिय जनमोर्चा बाहेक 8 दल सरकारमा जान आतुर छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने कसरत प्रधानमन्त्री प्रचण्डले गरिरहनु भएको छ। सरकारमा सहभागी हुन खोज्ने दलको संख्या बढी भएकाले मन्त्रालयको भागभण्डा जटिल बन्दै गएको छ। गठबन्धनका एक नेताका अनुसार शक्तिशाली, विकासे र सेवामुखी मन्त्रालय वर्गीकरण गरी सन्तुलन मिलाएर भागभण्डा गर्ने गरी अनौपचारिक छलफल भएको छ। यसअघि एमाले लिएका अधिकांश मन्त्रालय काङ्ग्रेसको भागमा पर्ने सम्भावना छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिले लिएको गृह मन्त्रालयमा भने सरकारको नेतृत्व गरेको माओवादीको दावी छ। उक्त मन्त्रालयमा एकीकृत समाजवादीको पनि दावी छ। काङ्ग्रेसले अर्थ मन्त्रालय सहित करिब 8 मन्त्रालय पाउने सम्भावना रहेको एक नेताले बताएका छन्। मन्त्री परिषद विस्तार विश्वासको मत पछि मात्रै। कान्तिपुरमा समाचार छ।
प्रशासन सुधारका नाममा विगत 71 वर्ष यता 2 दर्जनभन्दा बढी उच्च स्तरीय आयोग, कार्यदल तथा समिति गठन भइसकेका छन्। तर ती आयोग, कार्यदल र समितिले दिएका अधिकतर प्रतिवेदन लागू गर्नुको सट्टा मुलुकी प्रशासन जनहित र उत्तरदायित्वबाट विमुख बन्दै गएको छ। सरकारी पछि आयोग गठन भए पनि कतिपय आयोग र समितिले दिएका प्रतिवेदन अहिलेसम्म खुलेका छैनन्। यसअघिका आयोग वा समितिले दिएका सुझाव कार्यान्वयनमा लैजानुको साटो हिजो फेरि प्रधानमन्त्री पुष्पक कमल दाहालले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न उच्च स्तरीय प्रशासन सुधार आयोग गठन गर्ने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समस्या तथा मन्त्रालय स्तरीय विकास समिति समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नै नेतृत्वमा उच्च स्तरीय प्रशासन सुधार आयोग गठन गर्ने बताउनु भएको हो। विगतमा पनि पटक पटक प्रधानमन्त्रीको नेतृत्वमा प्रशासन सुधार उच्च स्तरीय आयोग गठन भएका थिए। ती आयोगका प्रतिवेदन पनि कार्यान्वयन भएका छैनन्। प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकार गम्भीर भएको भन्दै दाहालले भन्नुभयो, अब हामीले ढिलो गर्नु हुँदैन। कर्मचारी र जनअपेक्षा बीच ठूलो खाडल सिर्जना भएको छ। दाहालले केही समयभित्र आयोग गठन हुने र त्यसमा विज्ञलाई राखिने समेत बताउनु भएको छ। सामान्य प्रशासन मन्त्रालयका अनुसार झन्डै 71 वर्षको अवधिमा 2 दर्जनभन्दा बढी आयोग, समिति तथा कार्यदल बनेका छन्। कतिपय आयोग तथा समितिको अध्यक्षता प्रधानमन्त्री आफैले गरेका थिए। प्रशासन सुधारका नाममा फेरि अर्को आयोग नागरिक दैनिकमा समाचार छ।
नेपालको संविधानको धारा 38 महिलाको हक छ। त्यसको उपधारा 4 भनिएको छ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ। राष्ट्र प्रमुखदेखि राज्यका तीनवटै अङ्गका प्रमुख पुरुष नै छन्। हालै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ, सभामुख देवराज घिमिरे, कार्यवाहक प्रधान न्यायाधीश हरेकृष्ण कार्की, त्यसमाथि सबैको समुदाय खसार्य। त्यति मात्र होइन, सातै प्रदेशका मुख्यमन्त्री पुरुष छन्। आधाभन्दा बढी जनसङ्ख्या भएका महिला राज्यका प्रमुख निकायमा बाहिरै पारिएका छन्। सबै सर्वोच्च पद महिला विहीन हुँदा संविधानको धारा 38 संकुचित हुने संविधानविदहरूको तर्क छ। चैत 3 उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान गठबन्धनको अङ्कगणित केलाउँदा उपराष्ट्रपति पनि पुरुष नै निर्वाचित हुने बलियो सम्भावना छ। संविधानविदहरू भने संविधानको भावना, मर्म र मूल्य मान्यता, राष्ट्रपति र उपराष्ट्रपतिको लिङ्ग समुदाय फरक हुनुपर्ने तर्क राख्छन्। राष्ट्रपति खस आर्य समुदायको पुरुष भएकाले अर्को समुदायको महिला नै उपराष्ट्रपति हुनुपर्ने उनीहरूको भनाइ छ। संविधानविद डाक्टर बिपिन अधिकारीले संविधानको मर्म नै समावेशीकरण भएको बताउनुभयो। संविधानले लिङ्ग र समुदाय दुवैमा विविधता खोजेको उहाँको भनाइ छ। निर्वाचन आयोग दबावमा आयो, संविधानको विशेषता नै समावेशिता हो, संविधानमा लेखेको पनि त्यही हो, संविधानविद अधिकारी भन्नुहुन्छ। संविधानको धारा 70 यस्तो छ व्यवस्था, राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने। यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ। संविधानविद डाक्टर अधिकारी संविधानमा लेखिएको वा भन्ने शब्दलाई आधार बनाएर संविधानको मूल्य मान्यता र मर्मलाई तलमाथि गर्न खोजिएको अवधारणा राख्नुहुन्छ। हाललाई सर्वोच्चले यो मुद्दा दरपीठ गरे पनि एक दिन हस्तक्षेप गर्ने उहाँको ठम्म्याइ छ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि संविधानको जीवन्त व्याख्या गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्गकै हुनुपर्ने बताउनुभयो। संविधानको जीवन्त व्याख्या गर्ने हो भने फरक फरक लिङ्गकै हुनुपर्छ, होइन प्राविधिक व्याख्या गर्ने हो, फरक समुदायको पुरुष भए पनि हुन्छ उहाँले भन्नुभयो। फरक समुदायको पुरुषलाई स्वीकार गर्दा राज्यका हरेक निकायमा महिलाको समान प्रतिनिधित्व भन्ने संविधानको धारा 38 संकुचित हुने उहाँको भनाइ छ। पूर्व निर्वाचन आयुक्त वीरेन्द्र प्रसाद मिश्रले भन्नुभयो, संविधानको मर्म र भावनाअनुसार राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला नै हुनुपर्ने हो, तर संविधानमा वा शब्द हालेर नेताहरूले बदमासी गरे, र लेख्नुपर्ने वा लेखेर महिलामाथि अन्याय गरे, उपराष्ट्रपतिमा पुरुष उम्मेद्वार, संविधानमाथि बलमिच्याई। अन्नपूर्ण पोस्टमा समाचार छ।
उपराष्ट्रपति निर्वाचनमा जसपा संसदीय दलका नेता रामसाह यादवले 6 समर्थन प्राप्त गर्नुभएको छ। कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको प्रस्ताव तथा समर्थनमा उम्मेद्वारी दिनुभएका यादवलाई जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन पक्का भएको हो। जनमत पार्टीकी ममता झालाई समर्थन गरेको लोकसभा पनि यादवको पक्षमा सकारात्मक देखिएको छ। जनमत पार्टी भने गठबन्धनबाटै मित्रवत प्रतिस्पर्धामा अघि बढेको छ। गठबन्धनबाट साझा उम्मेद्वारका रूपमा अघि बढेका यादवले हिजो लोकसभाका वरिष्ठ नेता राजेन्द्र महतोलाई भेटेर मत माग्दा सकारात्मक जवाफ पाउनु भएको छ। लोकसभा गठबन्धनको सल्लाह अनुसार अघि बढ्ने प्रतिबद्धता महतोको थियो। हिजो यादवले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई काठमाडौँ स्थित दिल्ली बजार कारागारमा भेटेर मत माग्नु भएको छ। चौधरीले मत दिने वचन दिनुभएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र अन्य शीर्ष नेतासँग संवाद गरी यादवको पक्षमा मतदान गर्ने प्रतिबद्धता चौधरीले जनाएको सांसद प्रदीप यादवले जानकारी दिनुभयो। उम्मेद्वार यादवले सोमबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कंग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरी मत माग्नु भएको थियो। तिनै शीर्ष नेताले यादव आफूहरूको साझा उम्मेद्वार भएकाले मत दिएर जिताउने प्रतिबद्धता जनाएका थिए। यादवलाई छ दलको समर्थन, लोकसभा पनि सकारात्मक। नयाँ पत्रिकामा समाचार छ।
वर्षेनी विभूषणका नाममा हुने फजुल खर्च कटौती गर्नुपर्ने आवाज बलियो बन्दै गएपछि सरकारले चालु आर्थिक वर्षको बजेटमा 6 करोड रुपियाँ विनियोजन गर्यो। बजेट सार्वजनिक भएको एक महिनापछि असार 14 बसेको मन्त्री परिषद बैठकले विभूषणमा प्रयोग गरिने सुनको परिमाण पनि घटाउने निर्णय गर्यो। तर गृह मन्त्रालयले मितव्ययिताको नीति विपरीत आगामी वैशाख 1 वितरण गर्न करिब 15 करोड रुपियाँ खर्च गरेर विभूषण बनाइरहेको छ। सरकारले 2079 असोज 3 घोषणा गरिएका विभूषण सेनाको सुन्दरीजल स्थित आर्सेनल कारखानामा बनाइँदैछ। गृह मन्त्रालयले राष्ट्र बैङ्कबाट सुन किनेर उद्योग विभागसँगको समन्वयमा निर्माण गराइरहेको हो। विभूषण घोषणा हुँदा काङ्ग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी लगायत दलको संयुक्त सरकारमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो। अहिले काङ्ग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, लोसपा, एकीकृत समाजवादी लगायत दलको समर्थन पाएका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ। सत्तामा रहेका दलहरूले भागबण्डा मिलाउन र निकटस्थलाई समेट्न विभूषणको संख्या बढाउँदा खर्च पनि चुलिएको हो। यसबीचमा विभूषणमा प्रयोग हुने सुनको मूल्य पनि बढेको छ। सरकारले यस वर्ष 982 विभूषण वितरण गर्दैछ, जुन अहिलेसम्मकै धेरै हो। 2078 सालमा 887 र 77 593 विभूषण बाँडिएको थियो। गत वर्ष अहिलेको संख्या अहिलेभन्दा कम भए पनि सुनको परिमाण धेरै हुँदा विभूषणमा अहिलेसम्मकै बढी 19,72,51,000 रुपियाँ खर्च भएको थियो। त्यसअघि 2077 भने विभूषणमा 10,22,16,000 रुपियाँ खर्च गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत विभूषणको संख्या बढेका कारण वार्षिक विनियोजित बजेटको सीमाभन्दा बढी रकम खर्च हुन पुगेको बताउनुहुन्छ। गणतन्त्र घोषणा यता सरकारले ठूलो धनराशि खर्च गरेर गत वर्षसम्म 4,153 विभूषण बाँडिसकेको छ। घोषणा गरिएका मध्ये 294 विभूषण भने सम्बन्धित व्यक्तिले ग्रहण नगर्दा गृह मन्त्रालयमै थन्किएका छन्। गणतन्त्र घोषणा अघिका करिब 33,000 विभूषण सम्बन्धित व्यक्तिले नलगी गृहमै व्यवहारिसे छन्। विभूषण भागबण्डाले खर्च तेब्बर। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
अब पुँजीको अभावमा घर बनाउन रोकिनु पर्दैन। सनराइज घर कर्जा लिई न्यूनतम मासिक किस्तामा ढुक्क भई आफ्नो सपनाको घर बनाउनुहोस्। हाल घर कर्जा उपभोग गरिरहनु भएका महानुभावहरूले समेत यस योजनाबाट लाभ लिन सक्नुहुनेछ। सनराइज ब्याङ्क लिमिटेड, हामी सँगसँगै।
गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सङ्खुवा सभामा निर्माणाधीन 900 MW क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनामा उत्पादनतर्फ उल्लेख्य प्रगति भए पनि प्रसारण लाइनको प्रगति भने सुस्ताएको छ। बिजुली उत्पादनको कार्य प्रगति 65% हाराहारीमा सकिए पनि प्रसारण लाइन निर्माणको काम भने करिब 15% मात्रै सकिएको छ। प्रसारण लाइनको काममा मुआब्जा लगायत को विवादले पनि ढिलाइ भएको हो। भारतीय कम्पनी सतलज जलविद्युत निगमको सहायक कम्पनीका रूपमा सतलज अरुण तीन पावर डेभलपमेन्ट कम्पनीले आयोजना बनाइरहेको छ। आयोजनासँगै प्रसारण लाइनको काम पनि यही कम्पनीले गरिरहेको छ। केही महिनाभित्र मुआब्जा विवाद नसुल्झिए आयोजनाको बिजुली उत्पादन हुने बेलासम्म पनि प्रसारण लाइनको संरचना तयार नहुने लगानी बोर्डले बताएको छ। अरुण तेस्रो आयोजनाको बिजुली भारत पुर्याउने प्रसारण लाइन यही नै हो। आगामी वैशाखसम्ममा विवाद सुल्झिए बाँकी आठ महिनामा प्रसारण लाइनको काम सकिने बोर्डका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले बताउनुभयो। कम्पनीले अरुण तेस्रोलाई समयमै अर्थात् सन् 2023 सक्ने लक्ष्य राखेर काम अगाडि बढाइरहेको उहाँको दावी छ। कान्तिपुरमा समाचार छ।
राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवालय निर्माण प्रक्रिया सुरु गर्नुभएको छ। जिम्मेवारी सम्हालेको दोस्रो दिन उहाँले पहिलो नियुक्तिका रूपमा हिजो सचिवालय समेत हेर्ने गरी परराष्ट्र मामिला सल्लाहकारमा डाक्टर सुरेश चालिसेलाई नियुक्त गर्नुभएको हो। चालिसे अमेरिका र बेलायतका पूर्व राजदूत हुनुहुन्छ। पहिलो नियुक्तिका आधारमा उहाँले अनुभवीलाई प्राथमिकता दिन चाहेको देखिन्छ। त्यस्तै निजी सचिवमा राष्ट्रपतिले चिरञ्जीवी अधिकारीलाई नियुक्त गर्नुभएको छ। अधिकारी यसअघि पौडेलका स्वकीय सचिव थिए। राष्ट्रपतिलाई कानूनले निजी सचिवालयमा 19 नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन 2074 दफा 14 उपदफा 1 राष्ट्रपतिको निजी सचिवालयको व्यवस्था गरेको छ। राष्ट्रपतिले एक प्रमुख स्वकीय सचिव, 1 सहस्वकीय सचिव, 2 उपस्वकीय सचिव, 4 स्वकीय अधिकृत, 1 कम्प्युटर सहायक, 1 फोटोग्राफर, प्रेस संयोजक, 4 सवारी चालक र 4 कार्यालय सहयोगीको सुविधा पाउँछन्। यसबाहेक ऐनमा 7 आवश्यकताका आधारमा विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्रपति कार्यालयका अनुसार कस्ता विज्ञ नियुक्त गर्ने भन्ने राष्ट्रपतिको आवश्यकतामा भर पर्छ। यसैबीच निर्वाचन आयोगले आगामी चैत 3 हुने उपराष्ट्रपति निर्वाचनका लागि मध्यराति 12 प्रचार प्रसार निषेधको अवधि लागू भएको जनाएको छ। उपराष्ट्रपति निर्वाचनको मतदान हुने दिनको 48 अघि अर्थात् गैराति 12 प्रचार प्रसार निषेधको अवधि कायम भएको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभयो। राष्ट्रपतिले सुरु गरे सचिवालयमा नियुक्ति, उपराष्ट्रपति निर्वाचन प्रचार प्रसारमा रोक, पत्र पत्रिकामा समाचार छ।
नेपाल कृषि अनुसन्धान परिषद नार्कका वैज्ञानिकले 8 बालीका 12 नयाँ जात विकास गरेका छन्। उनीहरूले धानको 1, भटमासको 1, हिउँदे सेमीको 2, प्याजको 1, ग्लाडियोलसको 3, जुटको 1, उखुको 2 र रहरको 1 नयाँ जात उन्मोचन गरेका हुन्। उन्मोचनले नार्कै वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएको बिउको नयाँ जात बुझाउँछ। यस्तो जात अनुसन्धान गर्न 3 बढी लाग्छ। नेपाली वैज्ञानिकले विकास गरेका नयाँ जात राष्ट्रिय बिउ बिजन समितिबाट अनुमोदन भइसकेका छन्। समितिले धानका 4 रैथाने जात, भटमासको 1, सुन्तलाको 1 गरी 6 नयाँ रैथाने जात दर्ताका लागि समेत अनुमोदन गरेको छ। 8 बालिका 12 नयाँ जात कान्तिपुरमा समाचार छ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी सुरु भएको छ। चैत 28 हुने महासंघको निर्वाचनका लागि निजी क्षेत्रले देशव्यापी चुनावी अभियानलाई तीव्रता दिइरहेको छ। महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान छ। चैत 28 पछि अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्नुहुनेछ। अहिले 3 नेतृत्व सम्हाल्न वरिष्ठ उपाध्यक्षका लागि चुनावी दौड सुरु भएको हो। वरिष्ठ उपाध्यक्षका आकांक्षी रहेका व्यवसायीका नेताहरूले आफ्नो पकड बनाउन भेटघाटलाई तीव्र पारेका छन्। अहिलेसम्म हेर्दा हालको कार्यकारिणी समितिका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई सहित पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन्। महासंघको 57 साधारण सभाले वरिष्ठ उपाध्यक्ष सहित 64 सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ, जसमध्ये जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्ने 3 उपाध्यक्ष रहनेछन्। सदस्य मध्येबाट कोषाध्यक्ष चयन हुने व्यवस्था छ भने कार्यकारिणी समितिले विशिष्ट सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण महासंघको निर्वाचनमा यही वरिष्ठ उपाध्यक्षका लागि सबैभन्दा धेरै चासो र आकर्षण रहेको छ। आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरू महासंघको राजनीतिमा अनुभवी र व्यावसायिक वृत्तमा पनि सफल व्यक्तित्व छन्। उनीहरूले अन्य पदका आकांक्षी व्यवसायीको टिम बनाएर आन्तरिक प्रचार प्रसारलाई तीव्रता दिएका छन्। वरिष्ठ उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरूणराज सुमार्गी, एसोसिएट समूहबाट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत समूहबाट उपाध्यक्षमा मनिषलाल प्रधान उम्मेद्वार बनाउने तयारी रहेको बताइएको छ। यस्तै उमेशलाल श्रेष्ठको समूहबाट एउटा मात्रै उपाध्यक्षमा हेमराज ढकालको उम्मेद्वारी निश्चित भए पनि अन्य उपाध्यक्षको टिम बनाउन बाँकी छ। रामचन्द्र सँगै समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट समूहमा भरत राज आचार्य तथा वस्तुगत समूहमा सन्दीप अग्रवालको चर्चा छ। वरिष्ठ उपाध्यक्षमा 4 प्रतिस्पर्धी। आजको कारोबार दैनिकमा समाचार छ।
उच्च रक्तचापको लक्षण लिएर स्वास्थ्य संस्था पुग्ने मध्ये 95% कारण थाहा नहुने समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्क अनुसार पछिल्ला वर्ष उच्च रक्तचापको लक्षण लिएर अस्पताल पुग्ने बिरामी तीव्र रूपमा बढिरहेका छन्। गत वर्ष 2078 795,087 बिरामी उच्च रक्तचापको लक्षणसहित अस्पताल पुगेका थिए, जुन 5 वर्ष अघिको तुलनामा दोब्बर हो। यस्तै 2077-78 657,163 र 2076-77 741,582 बिरामी अस्पताल पुगेका थिए। 2075-76 449,482 र 2074-75 403,945 व्यक्ति उच्च रक्तचापको समस्या लिएर अस्पताल पुगेको तथ्याङ्क छ। उच्च रक्तचापका बिरामी बढिरहँदा नेपाल हेल्थ रिसर्च काउन्सिलको तथ्याङ्कले प्रत्येक 4 वयस्क 20-55 वर्ष उमेर समूहमा 1 जनामा यो समस्या रहेको देखिएको छ। काउन्सिलका अनुसार नेपाली वयस्कमा उच्च रक्तचापको समस्या बढेर 24.5% पुगेको हो। देशभरका 32,00,000 उच्च रक्तचापको समस्या भए पनि स्वयं आफैलाई थाहा नभएको अनुमान छ। साइलेन्ट किलर बन्दे उच्च रक्तचाप नयाँ पत्रिकामा समाचार छ।
बागलुङका बाबुराम लोहनीको परिवारका सबै सदस्य र आफन्त पनि विदेशमै छन्। उनलाई पनि विदेश जाने हुटुटी भएपछि युरोप छिर्ने चक्करमा लागे। उनी जस्तैका खोजीमा हिँडिरहेका एक एजेन्टसँग लोहनीको भेट भयो। 12,00,000 रुपियाँ दिए पोर्चुगल पुर्याइदिने एजेन्टको आश्वासन उनले सजिलै स्वीकारे। कागजपत्र र पैसा एकसाथ बुझाए। गत तिहारको अघिल्लो दिन 5 महिनाकी गर्भवती श्रीमती कमलालाई छाडेर 29-वर्षीय लोहनी पोर्चुगलका लागि हिँडे। नेपाली एजेन्टले रसिया पुर्यायो। त्यहाँ भारतीय एजेन्टको जिम्मा लगाएर नेपाली एजेन्ट फर्कियो। भारतीय एजेन्टले रसियाबाट बस चढाएर बेलारुस पुर्यायो। श्रीमान बेलारुस पुग्दासम्म सम्पर्क भइरहेको थियो, तर गैर कानुनी यात्रा भएकाले समातिने डरले सबै कागजपत्र र मोबाइल समेत उहाँले एजेन्टलाई नै बुझाउनु भएको थियो। कमलाले भन्नुभयो, श्रीमानले भनेअनुसार अन्य 2 नेपाली पनि उहाँसँगै थिए। बेलारुस पुगेपछि उहाँसँग सम्पर्क टुट्यो। सोही समयमा मस्को दूतावासमा जानकारी प्राप्त भयो। बेलारुसको गोद्दोनो भन्ने स्थानमा गस्तीमा गएको आर्मीले नेपाली नागरिकको शव फेला पार्यो। मस्को दूतावासले आर्मीले दिएको विवरण अनुसार नेपालमा रहेका उनको परिवारलाई खबर गर्यो। गैर आवासीय नेपाली संघ र दूतावासको समन्वयमा गत माघमा शवको उतै अन्त्येष्टि गरियो र अस्तु नेपाल पठाइयो। सिन्धुपाल्चोक इन्द्रावतीकी 23-वर्षीय सञ्चिता गोतामेको पनि युरोप सपनाको अवैध यात्राले दुखान्त निम्त्याएको छ। घरकी जेठी छोरी सञ्चिताको जिम्मेवारी वृद्ध बाआमा र 3 भाइ बहिनीको भविष्यसँग पनि जोडिएको थियो। 12 कक्षा अध्ययन सकेर एक फाइनान्समा जागिरे बनेकी उनलाई पनि युरोप छिर्ने रहर जाग्यो। एजेन्ट लीला कुमार तामाङसँग भेट भयो। युरोप भिसाका लागि विभिन्न चरणमा एजेन्टलाई रकम भुक्तानी गर्दै गएपछि प्रक्रिया थालेको 1 वर्षमा मात्रै क्रोएसियाको भिसा आयो। वृद्धाश्रममा केयर गिभरको काम गर्न 2 वर्षको भिसामा क्रोएसिया उडिन। क्रोएसियाबाट पोर्चुगल प्रवेशका लागि अन्य 4 साथीसहित सञ्चिता स्नोलाभिया जाँदै थिइन्। स्नोलाभियाको जंगलमा हिउँ परेपछि अत्यधिक चिसोका कारण उनको मृत्यु भएको खबर उनीसँगै यात्रामा रहेकी साथीले दिएका थिए। अवैध यात्रामा युरोप सपनाको दुखान्त नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
महिलाको विरुद्धमा हिंसा हुने घरी सामाजिक सञ्जालमा लेख्छन् अनेक थरी गाली गर्ने चरित्रमा दाग लगाउन खोज्ने नभएका कुरा गर्ने नकारात्मक सोच्ने लैङ्गिक रूपमा अल्पसङ्ख्यक जो छन् वरिपरि नाना भाँति कुरा गर्छन् चित्त दुख्ने गरी नजिस्काउनु शरीरको संरचना हेरी कानुनी कारबाहीमा परिएला फेरि राजनीतिमा लागेकाको छनै खेद खन्ने आमालाई रुवाएर कहिले देश बन्ने ए नारीलाई अपमान नगरौँ लोकतन्त्रको सुन्दरता नहरौँ टुडमुड गरी नलेखौँ अनेक कारबाही होला भनौँ है सचेता
नेपाल सरकार विज्ञापन बोर्ड
आयो आयो छुट र बोनसको नयाँ सिजन दिसोमै छ रमाइलो जीवन मात्र रु 2,999 लियौ दिसोमको नयाँ खुसीको कनेक्सन यति मात्र होइन छुट र बोनसको बाहा अझै धेरै पाउनु एक वर्ष रिचार्जमा 24 महिनासम्म डिसोम ढुक्कैले हेर्नुहोस् एक वर्षमा 24 महिना सुनेको छैन
साथै एक वर्ष रिचार्जमा हरेक हप्ता साप्ताहिक लकी ड्रबाट नगद रु 1,00,000 जित्ने मौका पाउनुहोस् डिसोमको बोनस योजना अन्तर्गत एक महिनाको वा रु 1,000 भन्दा कमको रिचार्जमा 5% बोनस 3 महिनाको रिचार्जमा 1 महिना बोनस 6 महिनाको रिचार्जमा 3 महिना बोनस रु 1,000 को रिचार्जमा 10% बोनस रु 2,000 को रिचार्जमा 20% बोनस
डिसोम खुशीको कनेक्सन
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
नेपाल परिवेशमा अब बाँकी समाचार पूर्व मन्त्री बद्री प्रसाद नेौपानेले विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिनका लागि धरौटी समेत नभएको भन्दै दुखेसो पोख्नु भएको छ विशेष अदालतले भ्रुकुटी मण्डपस्थित फन पार्कको जग्गा भाडामा दिँदा अनियमितता गरेको ठहर गर्दै तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्री नेौपानेलाई 9 वर्ष 6 महिना कैद 2,43,68,803 रुपियाँ बिगो र सोही बमोजिम जरिवाना ठहर गरेको हो एक साथ अघि पूर्व मन्त्री नेौपानेलाई विशेष अदालतले बिगो र जरिवाना गरी 4,86,00,000 बढी तिर्नुपर्ने गरी मुद्दाको फैसला गरेको हो सुरु मुद्दा हेर्ने अदालतले गरेको फैसला उप चित्त नबुझ्ने पक्षले फैसला भएको थाहा पाएको मितिले 30 दिनभित्र सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ नेौपानेले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूमाथि अन्याय भएको र त्यस विरूद्ध पुनरावेदन गर्नका लागि राख्नुपर्ने धरौटी रकम नभएको भन्दै आँसु झार्नुभयो यसैबीच ठगी र ठगी संगठित अपराध सम्बन्धी कसुरमा पृथ्वी बहादुर शाह उनका भाइ विजय विक्रम शाहसहित 6 जनालाई थुनामा पठाइएको छ जिल्ला अदालत काठमाडौँले सोमबार पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता एसपी सञ्जय सिंह थापाले जानकारी दिनुभयो
22 वर्षपछि हुन लागेको सत्सन्धि महायज्ञको तयारी वीरगन्ज महानगर क्षेत्र अलौमा तोडका साथ चलिरहेको छ महायज्ञ स्थल निर्माण र तयारीमा दलित समुदाय पनि खटिएका छन् तर पूजामा मण्डपभित्र उनीहरूलाई प्रवेश नदिने अडान मूल आयोजक समितिले लिएको छ गाउँका गैर दलितले महायज्ञ तयारीको अरू सबै काम गर्नु तर चौका पूजामा भने तिमीहरू बस्न पाउँदैनौ भनेका छन् स्थानीय 56 वर्षीय खुबलाल महरा चमारले भन्नुभए सबै काम हामीले नै गर्ने अनि चौकामा भने बस्न नदिने हिन्दू धर्मकै यज्ञमा हामी हिन्दूलाई नै वञ्चित गर्नु कहाँको धर्म हो महायज्ञमा प्रवेश गरी पूजापाठ गर्न पाउन एक महिनादेखि नै निरन्तर आवाज उठाउँदै आएको अर्का स्थानीयवासी कृष्णराम चमारले बताउनुभयो तर आयोजकले वास्ता नगरेपछि सोमबार सडकमै उत्रिएर प्रदर्शन गर्नु परेको उहाँको भनाइ छ पर्साको समाचार अन्नपूर्ण पोस्टले छापेको छ
र जाजरकोटमा आमा छोरी एकैपटक स्थायी जागिरे भएका छन् भेरी नगरपालिका 2 रिसाङ निवासी आमा निर्मला खड्का कार्की र छोरी स्रष्टा कार्कीले एकैपटक सरकारी जागिरमा नाम निकालेका हुन् आमा छोरी एकैसाथ स्थायी जागिरे भएका छन् आमाभन्दा 21 वर्ष कान्छी छोरीले लोकसेवा आयोग कर्णाली प्रदेशबाट असिस्टेन्ट सब इन्जिनियर पदमा गत पुष 20 गते स्थायी नियुक्ति लिएर मोसिकोट नगरपालिका रुकुम पश्चिममा सेवा सुरु गरेकी छन्। आमा निर्मलाले भने शिक्षक सेवा आयोगको विज्ञापनमा सल्यानबाट प्राथमिक तह तृतीय श्रेणीमा हालै नाम निकालेकी छन्। उनले नियुक्ति भने लिइसकेकी छैनन्। आमाभन्दा अगाडि नै छोरीले स्थायी सेवा आरम्भ गरेकी हुन्। आमा छोरी एकैपटक सरकारी जागिरे। अन्नपूर्ण पोस्टमा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। चीनले कोरोना महामारी फैलिएपछि विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। शून्य कोविड नीतिबाट बाहिरिएपछि प्रतिबन्धहरू हटाइएको हो। चिनिया भिसाका लागि आजदेखि आवेदन दिन सकिनेछ। नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च 28, 2020 अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसा वाहकले पुनः चीनमा प्रवेश गर्न पाउने भएका छन्। सरकारले जारी गरेको भिसा सम्बन्धी अध्यावधिक नीतिले पानी जहाजबाट सङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि बिना भिसा यात्राको अनुमति दिएको चिनिया विदेश मन्त्रालयले जनाएको छ।
अब खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले गैरव्यावसायिक लिग खेल्ने नेपाली खेलाडी आफ्नो नजरमा नपर्ने बताएका छन्। हिजो अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जोले अस्ट्रेलिया पुगेका खेलाडीलाई इंगित गर्दै गैरव्यावसायिक खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान नदिने बताएका हुन्। उनीहरूको स्थानमा युवा खेलाडीलाई समेट्दै टोली बनाउने उनले बताए। उनले जारी शहीद स्मारक के डिभिजन लिग र विगतका खेलमा स्वदेशबाट खेलिरहेका खेलाडीलाई समेट्दै उनीहरूले गरेको प्रदर्शनका आधारमा टोली निर्माण गर्ने बताएका हुन्। अधिकांश राष्ट्रिय टोलीका खेलाडी विदेशीको विषयलाई कटाक्ष गर्दै उनले युवा खेलाडीले मौका पाउने बताए। प्रशिक्षक भिन्सेन्जोले एकैपटक धेरै नयाँ खेलाडीलाई मात्रै समेटेर टोली बनाउन कठिन हुने भन्दै केही अनुभवी खेलाडी पनि समेट्ने सङ्केत गरे र उपयुक्त खेलाडीलाई मात्रै स्थान दिने बताए। आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने तयारी। प्रशासन सुधारका नाममा फेरि अर्को आयोग गठन हुँदै।
उपराष्ट्रपतिमा पुरुष उम्मेद्वार संविधानमाथिको बलमिच्याई भएको विज्ञको टिप्पणी। रामसहाय प्रसाद यादवलाई छ दलको समर्थन। लोकसभा पनि सकारात्मक।
विभूषण भागभण्डाले सरकारको खर्च तेब्बर। सुनको परिमाण कटौती।
चीनले कोरोनाका कारण विदेशीमाथि लगाएको प्रतिबन्ध हटायो। आजदेखि भिसाका लागि आवेदन दिन सकिने।
र नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अल्बर्ट गैर व्यवसायिक खेल खेल्ने खेलाडी आफ्नो नजरमा नपर्ने भनाई।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। समीक्षा र नरेन्द्र विदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।